यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना। प्रजातन्त्रले स्वतन्त्र र न्यायपूर्ण समाज निर्माण गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। भारतको भुवनेश्वर स्थित विश्वविद्यालयमा नेपाली विद्यार्थी मृत्युको अनुसन्धानका लागि परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाको ओडिशाका उच्च शिक्षा मन्त्रीसँग आग्रह। स्वदेशमा उत्पादित वस्तुको प्रयोगलाई बढ़ाउन सरकारले स्वदेशी वस्तु प्रयोग सम्बन्धी अभियान सञ्चालन गर्ने। अमेरिकाले गरेको कर वृद्धिलाई लिएर विश्व व्यापार संगठन डब्ल्यूटीओमा चीनको विरोध। र नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बालाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिने।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। देशभर विभिन्न कार्यक्रमको आयोजना गरी आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ। विक्रम सम्बत 2007 सालको क्रान्ति सफल भएर 104 वर्ष लामो जहानिया राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन 7 गते देशभर विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिएको छ। राष्ट्रिय प्रजातन्त्र दिवस 2081का अवसरमा आज काठमाडौँको सैनिक मंच टुणीखेलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन 7 गते मुलुकलाई सबै हिसाबले स्वतन्त्र र सार्वभौम बनाएको स्मरण गर्नुभयो। प्रधानमन्त्री ओलीले प्रजातन्त्रको उज्यालोमा हुर्किएका आजको पुस्ताका लागि हिजोको शासनको त्यो क्रूरता अनुभव होइन, कथा जस्तो मात्र भएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले प्रजातन्त्रकै कारण अहिलेको स्वतन्त्र र न्यायपूर्ण समाजको निर्माण भएकाले त्यसलाई विवेकसंगत ढंगले बुझ्न जरूरी रहेको बताउनुभयो।
7 साल फागुन 7 गते जसले हाम्रा पुर्खालाई हुकुमी शासनको क्रूर जंजीरले बाँधिएको घना रातबाट स्वयंको विवेकले चल्ने स्वतन्त्रताको न्यानो बिहानीमा पुर्याएको यातनादायी कहाली लाग्दो र साहसिक लामो यात्राको स्मरण गराउँछ। प्रजातन्त्रको उज्यालोमा हुर्किएको अत्याधुनिक सूचना प्रविधि मार्फत अनलाइन सेवा लिने बानी परिसकेको आजको पुस्ताका लागि हिजोको शासनको त्यो क्रूरता अनुभव होइन, कथा मात्रै जस्तो छ। तसर्थ हाम्रो भविष्यका रूपमा उदाउँदै गरेको भोलिको पुस्ताले यो दिन बिर्सनै नमिल्ने दिन हो। पुस्तान्तरको समय चापले कहिलेकाहीँ न्यानो दिनमा रहेका बेला समाजले त्यस काल रात्रिको क्रूरतम स्मृतिलाई गुमाउन पुग्छ र भन्छ प्रजातन्त्रले के गरेको छ। यसलाई आजको पुस्ताले असान्दर्भिक तुलनाबाट होइन, विवेकको तराजुमा राखेर तौलनु पर्दछ।
प्रधानमन्त्री ओलीले युवाहरूलाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको स्पष्ट नीति रहेको बताउनुभयो।
हाम्रो युवा पुस्ता देशको भविष्य हो। उनीहरूलाई शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमको अवसर उपलब्ध गराउन र स्टार्टअप मार्फत उद्यमशीलताको थालनी गरिएको छ। युवाहरूलाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने यस सरकारको नीति छ। लोकतन्त्रको खुला मैदानमा नै जनताको जीवनमा प्रगति भएको छ, तर हाम्रा चुनौती अझै बाँकी छ। लोकतन्त्रलाई पारदर्शी र अझ जवाबदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारलाई हटाउँदै हामी ती चुनौतीलाई चिर्नेछौं।
प्रधानमन्त्री ओलीले सन् 2030 भित्र दिगो विकासका लक्ष्य हासिल गर्ने अभियानमा सरकार हरेक क्षण सम्भावना र सामर्थ्यको सदुपयोग गर्दै अघि बढ़िरहेको र यसबाटै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुने विश्वास पनि व्यक्त गर्नुभयो। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, उप प्रधानमन्त्रीहरू, मन्त्रीगण, सांसदहरूका साथै उच्च पदाधिकारीहरूको सहभागिता थियो। राष्ट्रिय प्रजातन्त्र दिवस 2081 अवसरमा सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार 2081 प्रदान गर्ने भएको छ। टेलिमेडिसिन क्षेत्रतर्फ डाक्टर छिरिङ लामा, विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डाक्टर विराज सिंह थापा, कृतिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ, विज्ञान प्रविधितर्फ आभाष मास्के र हरिराम श्रेष्ठलाई प्रदान गर्ने भएको हो। यस्तै चिकित्सा क्षेत्रतर्फ डाक्टर ओम मूर्ति अनिल, खेलकुदतर्फ सावित्रा भण्डारी, सम्पदा संरक्षणतर्फ रविन्द्र पुरी, मानव सेवा तथा समाजसेवातर्फ दिलशोभा श्रेष्ठ र रामजी अधिकारीलाई प्रदान गर्ने भएको छ। पुरस्कृत व्यक्तित्वलाई विशेष समारोह आयोजना गरी पुरस्कार प्रदान गरिनेछ। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले भारतको ओडिशा राज्यको भुवनेश्वर स्थित कलिंगा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजी केआईआईटी विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिका विषयमा आज ओडिशाका उच्च शिक्षा मन्त्री सूर्यवंशी सूरजसँग टेलिफोन सम्वाद गर्नुभएको छ। टेलिफोन सम्वादका क्रममा मन्त्री राणाले सूरजसँग लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानूनी कार्यवाहीका साथै त्यहाँका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षित वातावरण सहित पठन पाठनको व्यवस्थाका लागि आग्रह गर्नुभएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ। फोन वार्तामा भारतीय मन्त्री सूरजले सो घटनालाई ओडिशा राज्यले गम्भीर रूपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कार्यवाही का लागि उच्चस्तरीय छानबिन समिति गठन गरिएको जानकारी गराउनु भएको थियो। साथै उहाँले त्यहाँस्थित नेपाली विद्यार्थी र अभिभावकलाई आवश्यक परामर्शका लागि अलग्गै हटलाइनको व्यवस्था गरिएको र घर गएका नेपाली विद्यार्थीलाई होस्टेलमा फर्काएर पठन पाठनको व्यवस्था मिलाइने जानकारी मन्त्री डाक्टर देउवालाई गराउनु भएको थियो। उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारको स्थायित्वका लागि दुई ठूला दलको सरकार बनेको बताउनु भएको छ। बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाको प्रशासनिक भवन र विष्णु धनी बहुप्राविधिक शिक्षालयको उद्घाटन समारोहमा उप प्रधानमन्त्री सिंहले संघीय ऐनहरू पर्याप्त मात्रामा बन्न नसकेकाले तीन तहका सरकार सञ्चालनमा कठिनाई भइरहेकाले आवश्यक ऐनहरू छिटो ल्याउने गरी वर्तमान सरकार लागिरहेको बताउनुभयो। वर्तमान सरकारले जनताको अपेक्षा अनुसार काम गरिरहेको भए पनि त्यो पर्याप्त नभएको उल्लेख गर्नुहुँदै उहाँले हरेक क्षेत्रका काम कार्यवाहीलाई तीव्रता दिन तीनै तहका सरकार समन्वय गरी अघि बढ़नुपर्ने खाँचो औल्याउनुभयो। राष्ट्रिय समाचार समिति रासले विश्वसनीय र जनउत्तरदायी पत्रकारिता मार्फत मुलुकको समृद्धिमा योगदान पुर्याउनु पर्नेमा सरोकारवालाहरूले जोड़ दिनुभएको छ। रासको 64 वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले नेपाली पत्रकारिताका समाचार कक्षहरू साँगुरिँदै गइरहेको अवस्थामा रासले विश्वसनीय समाचार उत्पादन र वितरण गर्नुपर्नेमा जोड़ दिनुभयो। मुलुक संघीय लोकतान्त्रिक प्रणालीमा गइसक्दा पनि कतिपय ऐन कानूनहरू पुरानै भएकाले विकास र सुशासनमा फड्को मार्न नसकिएकाले सार्वजनिक सेवालाई प्रभावकारी बनाउन सरकार पुराना ऐन कानून परिवर्तन गर्न लागि परेको मन्त्री गुरूङले बताउनुभयो।
संघीय लोकतान्त्रिक गणतन्त्र जो चाहिँ तपाईँको सिंहदरबार अब चाहिँ गाउँ गाउँमा पुगिसक्यो, घर घरमा पुगिसक्यो भन्छ उहाँले, तर त्यो सरकारको चाहिँ काम गर्ने तरिकामा चाहिँ भिन्नता आएको छ, शैलीमा कुनै परिवर्तन आएको छ, आचरणमा कुनै चाहिँ शुद्धता आएको छ, लोकतान्त्रिक गणतन्त्रात्मक चाहिँ बेरोबेसी बनाएको छ बनाएको छैन, ती पुरानो चिजहरूलाई नयाँ व्यवस्था अनुसार चाहिँ उनीहरूलाई लोकतान्त्रिकरण गर्दै लैजाने, क्रान्तिकारीकरण गर्दै लैजानुपर्ने, जनपक्ष बनाउँदै लैजानुपर्ने, त्यसो चाहिँ नभएको हुनाले आज हामीले दुःख पाइरहेको छ। यो पुरानो नीति कार्यक्रम चाहिँ सबै व्यवस्थापन नभएको कारणले गर्दाखेरि, हाम्रो काम गर्ने शैली नफेरेको कारणले गर्दाखेरि जनतामा काफी निराशा छ, सरकारप्रति राज्यप्रति विश्वास भएन, त्यस कारणले अब हामीले चाहिँ यो सुरु गर्नुपर्छ र चाँडै चाहिँ तपाईँको सुशासन प्रवर्तन गर्ने चाहिँ आजको दायित्व रहेछ, सार्वजनिक सेवालाई प्रभावकारी बनाउनु पर्ने आज बैसकी रहेछ।
समारोहमा मन्त्रालयका सचिव राधिका आर्यालले नेपालको संविधानले व्यवस्था गरेको नागरिकको सुसूचित हुने अधिकार कार्यान्वयन गर्न संचार माध्यमले भूमिका खेल्नुपर्ने विचार व्यक्त गर्नुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले पछिल्लो समय राक्षसले अडियो भिडियो सेवाका साथै भाषाभाषीका समाचार सेवा समेत शुरू गर्नु ऐतिहासिक भएको बताउनुभयो। राष्ट्रिय समाचार समिति राक्षसका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गुणस्तरीय समाचार सेवा राक्षसको प्राथमिकता भएको बताउनुभयो। नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारहरूले उचित पारिश्रमिक पाउनुपर्नेमा जोड़ दिनुभयो। वार्षिकोत्सवका अवसरमा पत्रकार विक्रम गिरीलाई राक्षस पत्रकारिता पुरस्कार 2081 तथा राक्षसका कर्मचारीलाई विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। निर्वाचनको प्रभावकारिता, निर्वाचन प्रक्रियामा आम नागरिकको सहभागिता भन्ने नाराका साथ आज नवौं निर्वाचन दिवस मनाइएको छ। नवौं निर्वाचन दिवस 2081 अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राजनीतिक दल र उम्मेद्वार इमानदार नहुँदा निर्वाचन प्रणाली महँगो भएको बताउनुभयो। प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन व्यवस्थापन लागत कम भए पनि राजनीतिक दल तथा उम्मेद्वारहरूले आफूले गर्ने खर्चलाई देखाएर निर्वाचन प्रणाली महँगो भएको भन्ने गलत भाष्य स्थापित गरिरहेको बताउनुभयो। प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी निर्वाचनका लागि मतदाता नामावली दर्ता र अध्यावधिक सम्बन्धित स्थानीय तहबाटै गर्ने व्यवस्था मिलाइने पनि बताउनुभयो। नवौं निर्वाचन दिवसका अवसरमा निर्वाचन स्मारिका 2081 र नेपालको निर्वाचन इतिहास 3 पुस्तक विमोचन गर्नुका साथै हरेक प्रदेशबाट एकजना र आयोगका 3 गरी 10 उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको छ। नेपाली कंग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले नेपाली सामाजिक र आर्थिक क्रान्तिको अगुवाई कंग्रेसले गर्दै आएको बताउनु भएको छ। नेपाल शिक्षक संघ काभ्रे पलाञ्चोकको आयोजनामा आज बनेपामा आयोजित कार्यक्रममा उहाँले बल प्रयोग नगरी जनताको मत जितेर सत्तामा जानुपर्ने मान्यतालाई कंग्रेसले स्थापित गरेको बताउनुभयो। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले माओवादी केन्द्र सरकार बनाउने वा गिराउने पक्षमा नरहेको बताउनुभयो। ताप्लेजुङको सदरमुकाम फुङलिङमा आज प्रेस सेन्टर ताप्लेजुङले आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष श्रेष्ठले सरकार बनाउने र गिराउने भन्दा पनि संगठनलाई बलियो बनाएर आर्थिक सामाजिक रूपान्तरणको नेतृत्व गर्ने दिशामा पार्टीको ध्यान केन्द्रित रहेको बताउनुभयो। संखुवासभाको तुमलिङटार विमानस्थलमा मौसममा सुधार आएपछि 3 सातापछि हवाई उडान शुरू भएको छ। विमानस्थल वरिपरि बाक्लो हुसो लागेपछि गत माघ 14 गतेपछि तुमलिङटारमा उडान अवरूद्ध भएकोमा आज बुद्ध एयरको 72 सीट क्षमताको जहाजले उडान भरेको हो। विमानस्थलको धावन मार्ग छेउछाउका डाँडामा ढाकिएको तुवालो केही हटेपछि काठमाडौँ तुमलिङटार उडान भएको नागरिक उड्डयन कार्यालय तुमलिङटारका प्रमुख नवराज दाहालले बताउनुभयो। काभ्रे पलाञ्चोकको भूमलो गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको साग खरिद गर्ने भएको छ। किसानलाई राहत दिने उद्देश्यले साग खरिद गरी गुन्द्रुक बनाइने गाउँपालिकाले जनाएको छ। सागको दर रेट तोकेर गाउँपालिकाले स्थानीयसँग साग लिन सार्वजनिक अपील समेत गरेको हो। प्रति किलो 25 रूपियाँका दरले किसानसँग साग खरिद गरी गुन्द्रुक बनाउने योजना बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर खत्रीले बताउनुभयो। सूचना एवं प्रविधिमा दक्ष बनाउन शिक्षकलाई सूचना संचार तथा प्रविधि सम्बन्धी ज्ञान सिप सिकाइएको छ। सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई लक्षित गर्दै रोटरी क्लब अफ पाल्पाको रामपुरले समयानुकूल भित्रिएको प्रविधिबारे ज्ञान तथा सिप सिकाउन तालिम दिएको छ। पाल्पाको रामपुर नगरपालिका तथा निस्ती पूर्वखोला र रम्बा गाउँपालिकाका माध्यमिक विद्यालयका शिक्षकका लागि सूचना तथा प्रविधि सम्बन्धी तालिम सञ्चालन गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खतरामा पारेको वा पहिले नै लागू गरेको व्यापक करले मुद्रास्फीति, बजार विकृति र विश्वव्यापी मन्दी समेत निम्त्याउने खतरा रहेको भन्दै चीनले विश्व व्यापार संगठन डब्ल्यूटीओमा विरोध जनाएको छ। राष्ट्रपति ट्रम्पले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनलाई अमेरिका प्रवेश गर्ने उत्पादनमा थप 10% कर लगाएको घोषणा गर्नुभएको थियो। ट्रम्पले गत हप्ता स्टील र आल्मुनियममा 25% नयाँ कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो। विश्व व्यापार संगठनका लागि चीनका राजदूत ली चेङगाङले विश्व व्यापार संगठनको निर्णय लिने जनरल काउन्सिलको यस वर्षको पहिलो बैठकमा विश्वले करका लागि श्रृंखलाबद्ध झट्काको सामना गरिरहेको बताउनुभयो। पाकिस्तानको दक्षिण पश्चिम क्षेत्रमा बन्दुकधारीको एक समूहले बसमा सवार यात्रुमाथि आक्रमण गरी कम्तीमा 7 जनाको हत्या गरेको छ। सशस्त्र समूहले बसमा यात्रारत ती व्यक्ति अर्कै क्षेत्रको भएको पहिचान गरी गोली हानी हत्या गरेको सरकारी अधिकारीले जनाएका छन्। अफगानिस्तान र इरानसँग सीमा जोड़िएको गरीब तर खनिज पदार्थले भरिपूर्ण बलुचिस्तान प्रान्तमा सुरक्षा फौजले दशकौंदेखि साम्प्रदायिक जातीय र पृथकतावादी हिंसा विरूद्ध लड्दै आएको छ। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनले रूसको अस्तित्वको खतराबारे युरोपेली प्रतिक्रियाको समन्वय गर्न युक्रेनबारे बुधबार नयाँ बैठक आयोजना गर्ने तयारी गर्नुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन विरूद्धको रूसको 3 वर्षे युद्धपछि राष्ट्रपति व्लादिमिर पुटिनसँग कूटनीतिक पुनः शुरू गर्न तयार रहेको प्रतिक्रिया दिएसँगै यसले ईयूका अधिकारीहरूलाई चकित पारेको छ। सोमबार म्याक्रोनले रूसमा वाशिङटनको आश्चर्यजनक नीति परिवर्तनको समन्वयात्मक प्रतिक्रियाबारे छलफल गर्न प्रमुख युरोपेली नेताका साथै नेटो र ईयूका प्रमुखहरूलाई आकस्मिक वार्ताका लागि बोलाउनु भएको थियो। रोमानिया र चेक रिपब्लिक लगायतका केही साना युरोपेली देशहरू युक्रेनको बलियो समर्थक हुँदाहुँदै पनि निमन्त्रणा नपाएकोमा आश्चर्यचकित भएका थिए। म्याक्रोनले बुधबार नयाँ बैठक बोलाउने र उनीहरूलाई पनि छलफलमा सहभागी गराउने बताउनु भएको थियो। मंगलबार फ्रान्सका क्षेत्रीय पत्रिकालाई दिएको अन्तर्वार्तामा उहाँले आफूले धेरै युरोपेली र गैर युरोपेली राष्ट्रहरूसँग भेटघाट गर्ने योजना बनाएको बताउनु भएको छ। बुधबार अपरान्ह हुने भनिएको वार्तामा अधिकांश सहभागीले भिडियो लिंक मार्फत भाग लिने एलिसी फ्रान्सको राष्ट्रपतिको कार्यालयले जनाएको छ। रूसले सन् 2022 फेब्रुअरीमा युक्रेनमाथि पूर्ण आक्रमण शुरू गरे यता फ्रान्स युक्रेनको प्रमुख पश्चिमी समर्थक मध्ये एक रहँदै आएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
स्वदेशमा उत्पादित वस्तुहरूको प्रयोगलाई बढ़ाउन सरकारले स्वदेशी वस्तु प्रयोग सम्बन्धी अभियान सञ्चालन गर्ने भएको छ। त्यसका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चरणबद्ध रूपमा तयारीको काम अघि बढ़ाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बताउनु भएको छ। रेडियो नेपालसँग संक्षिप्त कुराकानी गर्नुहुँदै उद्योग मन्त्री भण्डारीले नेपालका उत्पादनहरू विद्युत पोल, ट्रान्समिटर, सिमेन्ट, फुटवेयर, कपड़ा लगायतका वस्तुको प्रयोगलाई उच्च जोड़ दिने तथा कतिपय वस्तुको प्रयोगलाई अघि बढ़ाउन हाल रहेको सार्वजनिक खरिद ऐनमा संशोधन गर्ने तयारी भएको पनि बताउनुभयो। स्वदेशी वस्तुको प्रयोगलाई अनुभूति हुने गरी बढ़ाउन तीनै तहका सरकारहरू बीच प्रभावकारी समन्वय गर्ने र त्यसमा निजी क्षेत्रको सहयोग समेत परिचालन गर्ने तयारी मन्त्रालयले गरेको छ। नेपालमा गरिने निर्माणका कामहरू, सड़क पुल, ट्रान्समिशन लाइन, खानेपानी आयोजनाहरूमा सकेसम्म स्वदेशी वस्तुको प्रयोग र उत्पादनलाई जोड़ दिने गरी काम अघि बढ़ाउने पनि मन्त्री भण्डारीले बताउनुभयो। स्वदेशी वस्तु प्रयोग सम्बन्धी कार्यविधि पारित भएसँगै यसलाई चरणबद्ध रूपमा अघि बढ़ाउन उद्योग सचिवको संयोजकत्वमा गठित समितिले समेत तयारीको काम अघि बढ़ाएको छ। म्याग्दीको धौलागिरी गाउँपालिकामा निर्माणाधीन 53.5 मेगावाट क्षमताको अपर म्याग्दी एक जलविद्युत आयोजनाको बाँध निर्माणको काम शुरू भएको छ। म्याग्दी हाइड्रो पावर लिमिटेड प्रवर्धक रहेको आयोजनाले म्याग्दी नदीको पानीलाई सुरुङमा पठाउनका लागि 15 मिटर अग्लो र 40 मिटर लामो बाँध निर्माण शुरू गरेको हो। गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पुनले मंगलबार बाँध को ढलान गर्ने कार्यको शुभारम्भ गर्नुभयो। सानिमा बैंकको नेतृत्वमा विभिन्न 6 वटा वाणिज्य बैंकको ऋण प्रवर्धक कम्पनी र सर्वसाधारणको शेयर मार्फत जुटाइने 11 अर्ब 23 करोड़ 27 लाख 6 हजारको लागतमा निर्माण हुने आयोजनाको विद्युत गृह मालिका साथ भारबाङमा राख्ने योजना रहेको छ। गोर्खा जिल्लामा वर्षौंदेखि सञ्चालन हुँदै आएको नेपाली हाते कागज उद्योगलाई हाल कच्चा पदार्थको अभाव हुन थालेको छ। गोर्खा नगरपालिका 6 स्थित नयाँ बस्तीमा सञ्चालन हुँदै आएको गोर्खा मनकामना नेपाली हाते कागज उद्योगले आवश्यकता अनुसार कच्चा पदार्थ नपाउँदा समस्या हुँदै गएको उद्योगका संचालक पासाङ निमा शेर्पाले बताउनुभयो। उद्योगले कच्चा पदार्थको अभावमा माग अनुसार उत्पादन गर्न सक्ने अवस्था नरहेको र उत्पादनका लागि हिमाली भेका जंगलबाट लोकता खोजेर ल्याउनु पर्ने र ढुवानी गर्न समेत निकै कठिन हुने गरेको बताउनुभयो। उद्योगमा उत्पादित 40 ग्राम तौलको कागज नेपालमा खपत हुनुका साथै विभिन्न मुलुकहरूमा निर्यात समेत हुने गरेको छ। हवाई उडान स्थगित गरेको संखुवा सभाको तुमलिङटार विमानस्थलमा मौसममा भएको सुधारसँगै 3 सातापछि पुनः उडान शुरू भएको छ। मंगलबार बुद्ध एयरको 72 सीट क्षमताको जहाजले उडान शुरू गरेको हो। विमानस्थल वरिपरि बाक्लो हुस्सु लागेपछि गत माघ 14 गतेपछि तुमलिङटारमा नियमित उडान अवरुद्ध भएको थियो।
अब खेल समाचार अजय बमबाट।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फोरवार्डर सावित्रा भण्डारी साम्बालाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार 2081 पुरस्कृत गरिने भएको छ। सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली नागरिकलाई प्रदान गर्ने पुरस्कार अन्तर्गत विभिन्न विधाका 10 जना पुरस्कृत हुँदा खेलकुदबाट साम्बा पुरस्कृत हुने भएकी हुन्। राष्ट्रिय प्रजातन्त्र दिवस 2081 अवसरमा बुधबार सैनिक मञ्च टुरी खेलमा आयोजित मूल समारोहमा पुरस्कारको घोषणा गरिएको हो। पुरस्कार प्रदान विशेष समारोहमा गरिने बताइएको छ। नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान रचेकी साम्बा पछिल्लो समय रूपमा फुटबल खेल्दै आएकी छिन्। मसिन्द्र फुटबल क्लबले एन्फा यु 16 युथ लीगमा बुधबार 7 बाटो युथ क्लब विरूद्ध 3-1 गोलको पुनरागमन जित दर्ता गरेको छ। जितसँगै मसिन्द्रले 15 खेलमा 26 अङ्क जोडेको छ। पराजित 7 बाटोको समान खेलबाट 16 अङ्क छ। 7 बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा मसिन्द्रलाई जित दिलाउन मिलन बोहरा, गोविन्द विकर, आशिष तामाङले गोल गरे। 7 बाटोको लागि आयुष खड्काले गोल गरे। फागुन 19 गतेदेखि 28 गतेसम्म हुने विराट गोल्ड कपको 9 संस्करणमा 2 भारतीय सहित 10 टोलीले सहभागिता जनाउने भएका छन्। प्रतियोगितामा भारतका सुदीप दिल्ली र साउथ समिति एएफसी कोलकाता साथै साबिक विजेता मच्छिन्द्र, त्रिभुवन आर्मी, थ्री स्टार, चर्च बोइज युनाइटेड, नेपाल पुलिस, न्युरो टिम, एनआरटी, मोरङ एएफसी र नेपाल एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको उद्घाटन खेलमा आर्मी र साउथर्न समिति प्रतिस्पर्धा गर्नेछन्। यो खेलको विजेताले क्वार्टर फाइनलमा मोरङको सामना गर्नेछ। विराटनगर स्थित शहीद रंगशालामा हुने प्रतियोगिताका सबै खेल साँझ 6:30 शुरू हुनेछ। प्रतियोगिताको विजेताले 11 लाख तथा उपविजेताले 5,50,000 रुपियाँ प्राप्त गर्नेछन्।
अब मौसम। आगामी 24 घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेश लगायत देशका पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम कर्णाली र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका केही स्थानहरूमा तथा बाँकी उच्च पहाड़ी तथा हिमाली भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 22.2 डिग्री सेल्सियस, न्यूनतम 10.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 21.4 डिग्री सेल्सियस, न्यूनतम 7.6 डिग्री सेल्सियस। पोखराको अधिकतम 22.3 डिग्री सेल्सियस, न्यूनतम 11.6 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 26.6 डिग्री सेल्सियस, न्यूनतम 6.5 डिग्री सेल्सियस। दिपालको अधिकतम 26.8 डिग्री सेल्सियस, न्यूनतम 7.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना। प्रजातन्त्रले स्वतन्त्र र न्यायपूर्ण समाज निर्माण गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। भारतको भुवनेश्वर स्थित विश्वविद्यालयमा नेपाली विद्यार्थी मृत्युको अनुसन्धानका लागि परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाको ओडिशाका उच्च शिक्षा मन्त्रीसँग आग्रह। स्वदेशमा उत्पादित वस्तुको प्रयोगलाई बढ़ाउन सरकारले स्वदेशी वस्तु प्रयोग सम्बन्धी अभियान सञ्चालन गर्ने। अमेरिकाले गरेको कर वृद्धिलाई लिएर विश्व व्यापार संगठन डब्ल्यूटीओमा चीनको विरोध। र नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवर्ड सावित्रा भण्डारी साम्बालाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिने। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।